यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको तयारी तीव्र। केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। अमेरिका इरान युद्धविराम सम्झौता लागू। इरानमाथिको नौसैनिक नाकाबन्दी हटाइएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गैराती र आज बिहान भएका खेलमा स्विजरल्याण्ड र क्यानाडा विजय, दक्षिण अफ्रिका र चेक रिपब्लिकको खेल बराबरीमा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सकिएसँगै विनियोजन विधेयक पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अर्यालले उक्त विधेयकमा का 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यस्तै सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वाससहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको स्पष्ट पार्नुभयो। उहाँले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिममुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको प्रष्ट पार्नुभयो। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री सुदन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको बताउनुभयो। गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। उहाँले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको जानकारी गराउनुभयो। उहाँले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर र आयोग गठनका लागि सिफारिश समितिको प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। उहाँले नवप्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डको रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुहुँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोपाले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत राष्ट्रिय व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो।
गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो, यसपालि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्नु चाहिँ मेरो योजनामा आयो। हामी नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ, रकपट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्तै हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा हिजो भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिए नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा हिजो दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कार्यवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। अब रिपोर्ट। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारीतन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक दक्ष सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081 चाहिँ त्यो ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मस्यौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55 अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा पुग्छु बडुवा खान्छु भनेर खुसी हुने मान्छे अर्को होला होइन। अब त्यो सरकारको नीति हो, सरकारले 30-55 ल्याउन पनि पाउँछ, 20-50 ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरेको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाईमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा हात्तिन जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरूस्त बनाउन चाहेकाले असार मसान्तभित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै दुई तिहाई बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नुपर्नेछ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत बुदा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमि पर्व रूकुम पूर्व र रूकुम पश्चिममा धूमधामका साथ मनाइँदैछ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेखमा पोगी वन देवतालाई पूजा गरेर नाच शुरू गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने, बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
सबभन्दा आफ्नो चिरीबेटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै भयो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ, अनिकाल हुन्न, रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, ती चलाउँदै आएका छौँ।
रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
यति रमाइलो हुँदो रहेछ, आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने,
पहिलाको कल्चरलाई यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्धजन सबैले चाहिँ रमाइलो गर्ने गर्छ।
धेरैजसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजन समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खटका, रेडियो नेपाल, रुकुम पश्चिम।
बाँकी समाचार। रूपन्देहीको बुटोलबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा 6 चिनिया नागरिक पक्राउ परेका छन्। नेपालमा कानूनले निषेध गरेको क्रिप्टो करेन्सी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका मध्ये 43 हु गाङ, 45 ली सुआन हेई, 36 सुन हुई, 35 झाओ क्युचेन, 31 सियाङ जियासुन र 45 ली बिन रहेका जनाएको छ। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले हिजो 2 चिकित्सक सहित 5 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रूपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्य गर्ने अमेरिका इरान सम्झौता लागू भएपछि अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। केही अमेरिकी युद्धपोतहरू भने अझै क्षेत्रमै रहने जनाइएको छ। सम्झौतापछि इरानका सर्वोच्च नेता मोस्तबा खामेनीले आफूले फरक मत राखे पनि सम्झौतालाई अनुमोदन गरेको बताउनुभयो। उहाँले राष्ट्रपति मसूद पेजिस्कियनले इरानी जनताको अधिकार रक्षा गर्ने आश्वासन दिएपछि प्रक्रिया अघि बढ़ेको उल्लेख गर्नुभयो। खामेनीले ट्रम्पले विभिन्न दबाव सृजना गरेर सम्झौता गराएको आरोप पनि लगाउनुभयो। सम्झौतामा होर्मुज जलमार्ग पुनः खोल्ने, इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता र 300 अर्ब डलरको पुननिर्माण तथा आर्थिक विकास कोष स्थापना गर्ने विषय समावेश छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता कार्यान्वयनमा आएको र थप प्राविधिक वार्ता स्विजरल्याण्डमा हुने बताउनुभयो। तर अमेरिकी रिपब्लिकन सांसद विल क्यासिडीले सम्झौतालाई अहिलेसम्मकै खराब विदेश नीति भन्दै आलोचना गर्नुभएको छ। इजरायली मन्त्रीहरू इतामार बेन गुएर र बेजालेल स्मोट्रिचले पनि सम्झौताको विरोध गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 एक सूचना जारी गरी 7 बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 उद्योगले करिब 88 करोड़ रूपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। गोर्खाको धार्चे गाउँपालिकामा 16 MW क्षमताको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य शुरू भएको छ। करिब 3 अर्ब रूपियाँ लागतमा निर्माण शुरू भएको आयोजना आगामी 30 महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले बताउनुभयो। आयोजनाका लागि कृषि विकास ब्याङ्कको नेतृत्वमा तीनवटा ब्याङ्कहरूले संयुक्त रूपमा लगानी गरेका छन्। माछाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत धादिङको बोराङमा रहेको सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तिम चरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यस पटकको आर्थिक गणनामा यही असार 3 गतेसम्म 12,98,000 प्रतिष्ठानहरू सहभागी भएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म राष्ट्रिय आर्थिक गणना अभियान सञ्चालन गरेको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ। गत वर्ष 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 48,598 जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। गत चैत्र 23 गते सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। एकसिङ्गे गैंडा, बाघ, भालु, चितुवा, घडियल, गोही लगायतका जंगली जनावर र चुरिङ्गीका लागि प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी र पैदल यात्राका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
केशव ढुङ्गाना, अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ। अमेरिकाको एटलान्ट स्टेडियममा गइराती भएको समूह एकको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग 1-1 गोलको बराबरीमा रोकिएको हो। खेलको छैटौं मिनटमा चेक रिपब्लिकका मिचल सादी लेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 83 मिनटमा पेनाल्टी मार्फत दक्षिण कोरियाले 1 गोल फर्कायो। खेलको 83 मिनटमा डीबक्सभित्र चेक रिपब्लिकका खेलाड़ीले को हातले बललाई छोएपछि दक्षिण अफ्रिका पेनाल्टी पाएको थियो। सोही अवसरमा सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाड़ी तेबेहो मोकोनाले गोल गरे। यस्तै गैराती भएको खेलमा स्विजरल्याण्डले बोस्निया हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। त्यसैगरी क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले पराजित गर्दै शानदार विजय हासिल गरेको छ। अहिले मेक्सिको र दक्षिण कोरिया बीच खेल भइरहेको छ। यसअघि प्रसारित समाचारमा दक्षिण अफ्रिका हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा वर्षासँगै हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.8 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको तयारी तीव्र। केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। अमेरिका इरान युद्ध विराम सम्झौता लागू। इरानमाथिको 9 सैनिक नाकाबन्दी हटाइएको अमेरिकी घोषणा। र फिफा विश्वकप अन्तर्गत गइराती र आज बिहान भएका खेलमा स्विजरल्याण्ड र क्यानाडा विजयी, दक्षिण अफ्रिका र चेक रिपब्लिकको खेल बराबरीमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।